इल्मो अमल का कारवा आईएसओ है पाक वतन के पास आईएसओ।
तमाम मोहतरम बिरादरान को इमामिया स्टूडेंट्स आर्गेनाइजेशन पाकिस्तान के इस अहम सालाना प्रोग्राम के जो पाकिस्तान भर की यूनिवर्सिटीज़ प्रोफेशनल इदाराजात के तलबा के लिए आईएसओ हर साल मुनअक़िद करती है, आप सबको यहाँ तशरीफ़ लाने पे और बिलखुसूस उन अय्याम में कि जो हज़रत जनाब सैयदा ज़हरा सलामुल्लाह अलैहा से मौसूम हैं, दुरूद पढ़िए उनकी ज़ात अक़दस पर। ये हमारी सआदत है कि हम इन अय्याम में यहाँ पे मौजूद हैं और क़ुरान और अहले बैत अलैहिमुस्सलातु वस्सलाम के पैगाम के हवाले से अपने असरी ज़िम्मेदारियों के तकाज़ों के हवाले से कि हम यूनिवर्सिटी का स्टूडेंट होने के नाते, एक आला तालीमी इदारे का फ़र्द होने के नाते हमारी क्या रिस्पॉन्सिबिलिटीज़ हैं, हमारा क्या रोल है, हम इस पे गौर करने के लिए, इस पे सोचने के लिए, इसके बारे में कोई मैसेज लेने के लिए यहाँ पे मौजूद हैं। लिहाजा ये एक बहुत अहम मौका है, एक अच्छी फुर्सत है, एक अच्छी अपॉर्चुनिटी है। इंशाल्लाह आप आज का दिन, कल का दिन इस फुर्सत से इस्तेफादा करेंगे और इसको एक अपॉर्चुनिटी समझेंगे और ज़्यादा से ज़्यादा लर्न करने की, ज़्यादा से ज़्यादा सीखने की, इस पैगाम को एब्ज़ॉर्ब करने की कोशिश करेंगे। दुरूद बर मोहम्मद व आले मोहम्मद। साथ वाले पिंडाल में मौजूद बिरादरान बेशक वहाँ पे रेस्ट जारी रखें, कोई मैं इस पे नहीं इसरार करूँगा। अगर मैनेजमेंट लेक्चर पे लेक्चर कराएगी तो ये तो नेचुरल सी बात है कि कुछ लोग स्टेमने का या तकल्लुफ़ का मुजाहरा करते हुए कुर्सियों पे बैठे रहेंगे और थकावट के बावजूद कुछ मुस्कुराहटें भी पास करते रहेंगे, ये बहरहाल उनकी मेहरबानी है। लेकिन कुछ लोगों का साथ वाले रिटायरिंग रूम में चले जाना और रेस्ट करना, ये बिल्कुल फितरत के मुताबिक है, हमें इस पर कोई एतराज़ नहीं है। आप लोग आराम जारी रखें लेकिन शोर ना करें ताकि जो इस्तकामत का मुजाहरा करके बैठे हैं वो ज़रा बात सुन सकें। ठीक है, एक दफ़ा दोबारा बुलंद आवाज़ से तहलावत पढ़िएगा। मेरा ख्याल है हमारा पैगाम नहीं पहुंचा साथ वाले दोस्तों की तरफ, आप उन्हें ये ज़रा मैसेज दे दें, शोर ज़्यादा आ रहा है उधर से, उन्हें बुलाना नहीं है आपने, उन्हें वहीं रहने दें, आराम करने दें, लेकिन उन्हें कहें खामोशी से आराम करें ताकि रेस्ट हो सके अच्छी तरह। हमारा इस गुफ्तगू के लिए 11 से 12 बजे का टाइम था, 12 बजने में को 5-6 मिनट बाकी हैं दोस्तों ने जो दावत दी है। तो अगले साथी भी आने वाले होंगे, मुझे नहीं मालूम कि हमारे पास अब कितना टाइम है, तो लिहाजा हम कोशिश करते हैं कि 15-20 मिनट की कोई एक वैसे मुकदमाती गुफ्तगू करें। हम अपने मौजू पर तो नहीं बात शायद उस तरह से कर सकेंगे। सबसे पहले तो मैं एक मैसेज जो मैं तकरीबन इस प्रोग्राम में भी आने का मौका मिलता है तब भी ज़रूर देता हूँ, वैसे भी यूनिवर्सिटीज़ में अगर जाने का मौका मिले तो एक पैगाम जो मैं कोशिश करता हूँ ज़रूर पहुँचाऊँ, जिसे मैं अपनी तौर पे अहम समझता हूँ, और वो इमाम हुसैन अलैहिस्सलातु वस्सलाम के एक कॉल से माखूज़ है, आपकी एक फरमान से माखूज़ है, कि जिसमें अल्फाज की हम रियायत नहीं करेंगे, एक मैसेज लेना चाहेंगे उस कॉल से, कि जिसमें इस तरह मुतवज्जे किया गया है कि एक ऐसे शख्स का अंजाम क्या होता है कि जो लोगों को खुश करने पे तवज्जो देता है और अल्लाह की खुशनुदी को मद्देनज़र नहीं रखता, और एक ऐसे शख्स का अंजाम क्या होता है कि जो اللہ کو خوش رکھنے کی کوشش کرتا ہے اور لوگوں کی خوشنودی کو مد نظر نہیں رکھتا. امام حسین علیہ الصلوۃ والسلام کی ایک سینگ میں اس کے بارے میں ہمیں کہا گیا ہے. اور میں یونیورسٹی کے کالج کے دوستوں کو بالخصوص جوانوں کو یہ بات ضرور کہتا ہوں اگر ایسے کسی پروگرام میں آنے کا موقع ملے. یونیورسٹی کالج ایک گاؤں سے ایک کسی بھی جگہ سے اپنے شہر سے جانے کے بعد جب آپ یونیورسٹی اور پروفیشنل ادارے میں کسی میڈیکل کالج میں کسی انجینئرنگ یونیورسٹی میں پہنچتے ہیں تو جس چیلنج کا آپ کو سامنا کرنے کا موقع ملتا ہے وہ یہ دوراہا ہے کہ جسے امام حسین علیہ الصلوۃ والسلام نے اپنے قول میں بیان کیا ہے. میں نے یونیورسٹی کالج میں آنے والے ایسے دوستوں کو دیکھا ہے کہ جو اپنے گھروں سے جب آتے ہیں تو بعض اوقات وہ متدین بھی ہوتے ہیں, نماز بھی پڑھتے ہیں, جو بری چیزیں اسلام نے بری کہی ہیں ان سے برائی سمجھتے ہیں اور گریز بھی کرتے ہیں, لیکن جب انہیں ایک سوشل پریشر کا, ایک کلچرل وار کا سامنا ہوتا ہے یونیورسٹی میں آنے کے بعد, یونیورسٹی کے لڑکے, میڈیکل کالج کے لڑکے, وہاں کا ماحول جب انہیں ڈکٹیٹ کرتا ہے تو پھر وہ اللہ کی رضا کی بجائے لوگوں کی رضا کو ترجیح دیتے ہیں, جس کے بارے میں امام حسین علیہ السلام کا وہ قول ہے جو پڑھنا ہے. آپ اپنے طور پہ تلاش کیجیے گا, میں کہہ دوں گا تو وہ پھر بیان ہو جائے گا, آپ کے لیے کوئی اسائنمنٹ نہیں ہوگی کہ انہوں نے اس شخص کا انجام بتایا ہے. یونیورسٹی میں یہ بہت ہوتا ہے, میڈیکل کالج میں یہ بہت ہوتا ہے, انجینئرنگ یونیورسٹی میں یہ بہت ہوتا ہے کہ ہم بہت سی بری چیزوں کو برا سمجھنے کے باوجود ان پہ چل رہے ہوتے ہیں صرف اس سوشل پریشر کی وجہ سے کہ جو اس یونیورسٹی اور کالج کے کلچر نے بنایا. میں یہ میسیج آپ کو دینا چاہوں گا اپنی گفتگو, شاید ہم کر سکیں یا نہ کر سکیں ٹائم کی مناسبت سے, کہ کم از کم اس پروگرام سے جانے کے بعد یہ اسپرٹ اور یہ جذبہ ضرور لے کے جائیں کہ ہم کسی چیز پہ عمل کرنا یا کسی چیز سے رکنا اس کے اچھا یا برا ہونے کی بنیاد پہ کریں گے, اپنے عقل اور شعور سے سمجھنے کی بنیاد پہ کریں گے. کیونکہ ہمارا یہ یقین ہے کہ جو کچھ قرآن اور اہل بیت علیہم السلام کی تعلیمات میں بتایا گیا ہے انسان کی عقل بھی اس کی تائید کرتی ہے. کہا گیا کہ یہ چیز نہ دیکھو بری ہے, یہ چیز نہ سنو بری ہے, اس چیز کو فالو کرو اس میں تمہاری بہتری ہے. ہمیں پتہ چل سکتا ہے, کوئی مشکل بات نہیں ہے, ہمیں اس کی اچھائی اور برائی اپنی عقل سے بھی پتہ چل سکتی ہے, لیکن ہم کوشش کریں یہاں سے یہ تھوڑی سی ڈوز لے کے جائیں کہ ہم اتنے پاورفل ہو جائیں کہ ہمیں میڈیکل کالج اور انجینئرنگ یونیورسٹی کا ماحول ہمیں ڈرائیو نہ کر سکے, ہم ایک ایسے بے جان جسم کی طرح نہ ہوں کہ جب اسے سمندر یا دریا میں پھینک دیا جائے تو وہ اسی طرف بہتا ہے جس طرف دریا کی لہریں بہ رہی ہوں, بلکہ ہم اس جاندار باڈی کی طرح ہوں, اس پاورفل باڈی کی طرح ہوں کہ جب اسے سمندر یا دریا میں پھینک دیا جاتا ہے تو اس کے اندر وہ انرجی اور وہ یہ ڈرائیونگ فورس رکھتا ہے کہ وہ اس کی اپوزٹ سمت میں بہہ سکتا ہے. آئی ایس او ایسی ہی ایک کوشش کا نام ہے. شہید ڈاکٹر محمد علی نقوی کی تصویر آویزاں ہیں, جگہ جگہ ان کے فرامین موجود ہیں, شہید علامہ عارف حسین حسینی رضوان اللہ تعالیٰ علیہ کی تصاویر اور اقوال یہاں پہ موجود ہیں. دیگر یہ لوگ اسی چیز کا میسیج دینے والے تھے. آئی ایس او ان ہستیوں کی افکار کا نام ہے, ان ہستیوں کی کاوشوں کا نام ہے. آئی ایس او عزیز دوستو, آئی ایس او اسی کاوش کا نام ہے کہ یونیورسٹی میں, میڈیکل کالج میں, انجینئرنگ یونیورسٹی میں آنے والا شیعہ اہل بیت, ایک مسلمان, ایک امیر المومنین علیہ الصلوۃ والسلام کا ماننے والا, اس یونیورسٹی کے کلچرل فلو کا حصہ نہ بنے بلکہ وہ اپنے اندر وہ انرجی جمع کرے, اپنے اندر وہ توانائی جمع کرے کہ وہ یہ کہے کہ دریا کی لہریں مجھے بھا کے نہیں لے جا سکتی, بلکہ میں اس مکتب کا فرزند ہوں کہ جو دریا کو اپنا راستہ بدلنے پہ مجبور کر سکتا ہے. ہو سکتا ہے اس بات میں کچھ جذباتیت کی آپ کو آمیزش لگے, لیکن یہ عقلی بات ہے, یہ تجربہ شدہ بات ہے. آئی ایس او نے سینکڑوں ہزاروں ایسے افراد کو پیدا کیا ہے, یعنی یہ تھیوری نہیں ہے, یہ جذباتی گفتگو نہیں ہے, یہ ایک تجربہ ہے جو آئی ایس او کر رہی ہے, گزشتہ چند دہائیوں سے کر رہی ہے. جیسے میں نے ایسے جوانوں کی مثال دی کہ جو آتے ہیں تو بڑے اچھے ہوتے ہیں اور یونیورسٹی سے نکلتے ہیں تو سارے اچھے اخلاق, ساری شریعت جو ان کے والدین نے دے کے بھیجی ہوتی ہے, یونیورسٹی کا ماحول, وہ سب کچھ ان سے لے لیتا ہے. ویسے آئی ایس او کو بھی یہ افتخار حاصل ہے कि कितने ही ऐसे जवान थे कि जो जब घरों से आए थे, जब अपने माहौल से आए थे, तो उनके अंदर वो सारी चीज़ें मौजूद नहीं थी, लेकिन जब वो चार साल का अपना टेन्योर पूरा करने के बाद अपने प्रोफेशनल इदारे से बाहर निकले, तो आईएसओ ने उन्हें एक ऐसा माहौल दिया कि वो दीन, जिस दीन से वो गुरेजा थे, जिस दीन पे उन्हें शर्म महसूस होती थी, जब यूनिवर्सिटी आते थे तो उन्हें शर्म होती थी कि भाई दाढ़ी रख लूँगा तो पता नहीं क्या हो जाएगा, मिसाल दे रहा हूँ, सब कुछ इसमें नहीं है, एक पहलू है ये इस्लाम का, इससे किसी को हिट करना भी मकसूद नहीं है, आप असल में एक मिसाल के तौर पे मैंने बात की। बहुत से लोग जब गानों की बात करते थे तो उन्हें भी शर्म महसूस करते थे कि हम अगर यहाँ पे कोई और अच्छी बात कर देंगे तो पता नहीं क्या हमारी इंसल्ट ना हो जाए, जब वो वहाँ से निकले तो उनके अंदर वो सारी एनर्जी और वो सारा करेज पैदा हो चुका था, करेज टू से नो, सोसाइटी को नो कहना, दोस्तों की तरफ से आने वाली बुरी दावत को नो कहना, एक ऐसा माहौल जिसमें बेहुदा और ऐसी बातें किए जा रही हों जिनके जिसका मकसदियत से कोई ताल्लुक नहीं है, उस माहौल में बग़ैर शर्मिंदा हुए, बग़ैर सर झुकाए अच्छी बात करने की करेज पैदा करना, ये आईएसओ देती है। हमें फ़ख्र है हमारी इस मादर तंजीम पे कि जिसने एक माँ की तरह हज़ारों जवानों को इन गुज़िश्ता चंद दहाइयों में तरबियत किया, जिनकी जिन्हें सींचा। इंशाल्लाह ये अगर आने वाले दो दिन इस पॉइंट को किसी तरह हम गेट कर सकें, इस पॉइंट को हम किसी तरह हासिल कर सकें कि हमें कैसे खड़े रहना है सोसाइटी के प्रेशर के मुकाबले में, न सिर्फ खड़े नहीं रहना, ये पहला दर्जा है खड़े रहना, बल्कि उसको अपने मतलूबा रुख पे बदलना है। इंशाल्लाह जनाब सैयदा ज़हरा सलामुल्लाह अलैहा के नूर से के जिनके ये अय्याम हैं, उनकी तालीमात के नूर से हम अपने अंदर ज़रूर ये तवनाई पैदा करके जाएंगे, ये लेके जाएंगे, और हमारा यूनिट, यूनिवर्सिटी, कॉलेज, जहाँ जहाँ से आप आए हैं, अभी टाइम नहीं है कि कोई हम शेयर करते कि आप किन मेडिकल कॉलेज, किन इंजीनियरिंग यूनिवर्सिटीज़ और किन यूनिवर्सिटीज़ से आए हैं, यहाँ से जाना है वो एक इब्तदाई तवनाई होगी, वो पूरा साल साथ नहीं चल सकेगी, यहाँ से जो एनर्जी मिलेगी सारा साल साथ नहीं देगी वो। हाँ, यहाँ से जाने के बाद आपके मेडिकल कॉलेज में, आपकी यूनिवर्सिटी में कोई मस्जिद मौजूद है, कोई कमरा मौजूद है, वो भी नहीं तो यूनिवर्सिटी कॉलेज से बाहर कोई जगह मौजूद है, वहाँ पे एक मुसलसल आपने एक प्रोग्राम रखना है, एक ऐसा सिलसिला, एक ऐसा सर्कल आपने कायम करना है कि जिससे ये तवानाई बरकरार रह सके, डिस्कशंस के ज़रिए, स्टडी सर्कल के ज़रिए, दुआ की महाफिल के ज़रिए, सीनियर्स से होने वाले क्वेश्चन आंसर के ज़रिए। इसके लिए भी आपने कोई अज़्म और कोई वादा वईद, यहाँ से जो दोस्त मैनेज कर रहे हैं प्रोग्राम, वो सिर्फ तकरीर को पे इक्तफा ना करें, और वो भी दूसरे कमरे से ज़बरदस्ती जो बिरादरान थके हुए थे उन्हें भी, मुझे लगता है कुछ तादाद बढ़ गई है, लगता है कुछ दोस्तों को वहाँ से भी लाया गया है, मैं आपके गम में बराबर का शरीक हूँ, आपके को तकलीफ़ जो दी गई। अच्छा जी, अच्छा, चूँकि अगले मुकर्रर आ चुके होंगे, मुझे 11 से 12 का टाइम दिया गया था, मैं उनका तो टाइम नहीं लेना चाहूँगा, कुछ इशारा भी कर दें अगर वो आ गए हैं, नहीं आए तो उन्हें फ़ोन करें जिस तरह मुझे फ़ोन किए जा रहे थे कि टाइम से आएँ वो। हमारा मौजू था कल्चरल वॉर या इस्तमार, किस तरह से इस्लामिक सोसाइटीज़ में या अकवाम को किस तरह से मकलूब करना चाहता है, किस तरह से उनमें पेनिट्रेट करना चाहता है, उसकी एक लिस्ट जो हमने तैयार की थी उसकी तरफ इशारा करके हम अपनी गुफ्तगू समेटेंगे। एक अपनी कुव्वत ईमानी और बेदारी के सबूत के लिए एक ज़रा सलवात पढ़िएगा, बुलंद आवाज़। इस मौजू के तहत जो एक मुकदमाती गुफ्तगू आम तौर पे मौका मिले तो की जाती है, वो ये है कि जो भी शख्स या जो भी कौम किसी दूसरी कौम पे अपना तसल्लुत कायम करना चाहती है, वो उसका मैकेनिज्म क्या होता है, कोई शख्स या कोई कौम किसी दूसरे को किस तरह से मغلوب करती है, किस तरह से उसके ऊपर अपना तसल्लुत जमाती है, इसको समझने के लिए एक मुख्तसर सी मुकदमा कि जब آپ چاہتے ہیں کہ کوئی شخص آپ کے ارادے کے مطابق کام کرے، آپ اپنی ول کو اس کے اوپر امپوز کریں، اسے تسلط کہتے ہیں. ٹو امپوز یور ول آن اندر نیشن اور اندر پرسن، یہ تسلط ہے. اپنا ارادہ دوسرے پہ مسلط کرنا، تھوڑا سا سمجھیے گا. مقدماتی باتیں عام طور پہ آپ مجلس میں بھی جب جاتے ہیں تو وہ مقرر کہتا ہے ذرا میرے ساتھ چلیے گا، آگے جا کے میں آپ کو نتیجہ دوں گا. تو مقدماتی گفتگو میں تھوڑا سا ساتھ چلنا پڑتا ہے، تو پھر مجمع جو ہے وہ جواب میں نعرہ لگا دیتا ہے. تو وہ نہیں، ہم نہیں کہہ رہے فی الحال، نعرے کا نہیں ہم بات کر رہے، ذرا ساتھ چلانا چاہ رہے ہیں آپ کو. کیا کہہ رہا تھا میں؟ جب آپ کسی پہ اپنی تسلط جمانا چاہتے ہیں تو بیسیکلی آپ کیا کر رہے ہوتے ہیں، کسی پہ اپنی ول کو امپوز کر رہے ہوتے ہیں. ول کو امپوز کرنے کے تین مرحلے ہیں، تین اسٹیپس ہیں یا تین لیولز ہیں. کوئی انڈیویژل کسی دوسرے انڈیویژل پہ اپنی ول امپوز کرنا چاہے، یا کوئی نیشن کسی دوسری نیشن پہ اپنی ول امپوز کرنا چاہے، اپنا ارادہ دوسرے پہ مسلط کرنا چاہے، اس کے تین درجے ہیں. پہلے درجے کو کہتے ہیں جبر، تیسرے درجے کو کہتے ہیں اکراہ، تیسرے درجے کو کہتے ہیں ارضا. یہ مشکل سی بات ہے، ایکسپلین کریں گے تو بڑی سادہ ہے. کتنے درجے ہیں؟ تین درجے ہیں، جبر، اکراہ اور ارضا. ان تین لیولز پہ آپ کسی پہ اپنی ول امپوز کرتے ہیں. جبر کے ذریعے ول امپوز کرنا شاید آپ کو آسانی سے سمجھ میں آ رہا ہو، ذرا تھوڑا سا ساری لائیں اگر سمجھ میں آ رہا ہے. کسی پہ جبرن اپنی مرضی مسلط کرنا، یہ تو ایک سادہ بات ہے. ساری لائیں اگر سمجھ میں آ رہی ہے تو آ رہی ہے جی. یہ بات کیسے ہوتا تھا؟ ماضی میں لوگ دوسرے کو اپنا غلام بنا لیتے تھے اور اسے کہتے تھے یہ کام کرو، زبردستی کرنا پڑتا تھا. بے شک ایک انسان دوسرے کو بنا لے یا کوئی قوم دوسری قوم کو بنا لے، یہ ایک سادہ مفہوم ہے، آپ اسے سمجھ سکتے ہیں. اسے کہتے ہیں جبرن کام کروانا، کسی سے جبرن انفورسمنٹ، پہلا درجہ. دوسرا درجہ کیا ہے؟ آپ زبردستی تو نہیں کر رہے، لیکن آپ اس کے لیے ایک ایسا سینیریو کریٹ کر رہے ہیں، ایک ایسا ماحول بنا رہے ہیں کہ اسے کراہتن، نہ چاہتے ہوئے، ان ویلنگلی، فورسفلی نہیں لیکن ان ویلنگلی آپ کا کام کرنا پڑ رہا ہے. فورسفلی یا زبردستی، ان ویلنگلی یہ ہے کہ آپ نے سینیریو کریشن کی ہے، ماحول ایسا بنا دیا ہے کہ اسے آپ کی مرضی کے مطابق کام کر رہا ہے، ان ویلنگلی، اکراہ. ایک دفعہ فیڈ بیک آیا، دوستوں نے کہا کہ بڑی مشکل الفاظ استعمال کرتے ہیں. افسوس یہ ہوا نا، اردو مشکل بن گئی. یعنی ہم نے کلچرل وار کا ایک حصہ یہ ہے کہ اب اگر میں آپ سے اردو میں بات کرنا چاہوں اور انگلش کا سہارا نہ لوں، تو جب آنے والے دوست فیڈ بیک کلیکٹ کریں گے تو کہیں گے کہ فرحان آئے تھے اور وہ کوئی بہت ہی عجیب سی اور مشکل سی بات کرتے، پتہ چلے گا وہ عجیب کیا تھی کہ انہوں نے اردو بولی. تو ذرا اردو کو جگہ دیں اپنے دلوں میں. ذکی باقری صاحب تشریف لائے تھے ایک لیکچر میں، وہ کہہ رہے تھے کہ اب یہ جو ہم ٹیکسٹ لکھتے ہیں اپنے موبائلز میں، انگلش میں لکھتے ہیں، اردو میں بھی کوئی بات کرنی ہو، میں جا رہا ہوں، ایم اے آئی این، میں، جے اے جا رہا، اسی طرح سارا، تو وہ کہتے ہیں کہ یہ پہلا لیول ہے کسی قوم کے کلچرل چینج کا، کہ اس کا رسم الخط چینج کریں. ترکی میں پہلے عربی پرشین رسم الخط تھا، آہستہ آہستہ وہ رومن اٹیلک رسم الخط پہ چلے گئے. انہوں نے خوبصورت بات کی، ایک پوائنٹ تھا. خیر، فورسفلی پہلا درجہ، جبر دوسرا درجہ، اکراہ ان ویلنگلی. ان ویلنگلی میں کیا کیا جاتا ہے کہ ایسا قوموں کے لیے یا فرد کے لیے ایسا ماحول بنا دیا جاتا ہے کہ جس میں وہ دوسری قوم کی مرضی کے مطابق کراہتن کام کرتا ہے، ان ویلنگلی کام کرتا ہے. یہ دوسرا درجہ ہے قوموں پہ تسلط حاصل کرنے کا. موضوع تسلط ہے کہ قوموں پہ کیسے تسلط حاصل کرتے ہیں جو لوگ اپنی مرضی کے مطابق ان کو چلانا چاہتے ہیں. پہلا درجہ غلامی کی صورت میں اور فزیکل انویژن کے ذریعے ہوتا تھا ایک زمانے میں. دوسرا درجہ جو ہے یہ سسٹمز کے ذریعے ہوتا ہے، کہ اکنامک سسٹم ایسا بنا دیا جائے، پولیٹیکل سسٹم ایسا بنا دیا جائے کہ جس میں قوموں کو یوں لگے کہ ہمارے لیے کوئی رستہ ہی کوئی نہیں ہے کہ ہم آئی ایم ایف، ورلڈ بینک، ان کے قرضوں کے ذریعے چلیں. پتہ چل رہا ہے کہ ہم کسی غلط طرف جا رہے ہیں، لیکن ان کے سسٹم اور ان کے فریم ورک میں چونکہ زندگی گزار رہے ہیں، لہٰذا چوائس ہی کوئی اور نہیں بچی، آپشن ہی کوئی اور نہیں ہے. یہ ہوتا ہے ان ویلنگلی یا اکراہن عمل کرنا. تیسرا درجہ ہمارے لیے بڑا امپورٹنٹ ہے، یونیورسٹی کے دوستوں کے لیے بڑا امپورٹنٹ ہے، اس کو سمجھنا، اس پہ کام کرنا، اس پہ سوچنا. وہ یہ ہے کہ ایک قوم کچھ ایسا کرے کہ دوسری قوم ویلنگلی، خوشی کے ساتھ، قربتاً الی اللہ، دوسری قوم کی مرضی کے لیے کام کرے. अपनी मर्जी का काम नहीं कर रही, अपने लिए नुकसान कर रही है, अपने रास्ते से दूर हट रही है, लेकिन दूसरे ने कोई ऐसा मैकेनिज्म अडॉप्ट किया है, कोई ऐसा तरीका इख्तियार किया है कि आप विलिंगली उसके मकासिद के लिए काम कर रहे हैं। ये तसल्लुत की, कंट्रोल की आला तरीन किस्म है, आला तरीन लेवल है किसी पे तसल्लुत हासिल करने का, कि उसे कोई प्रॉब्लम नहीं है, उसे कोई मुश्किल पेश नहीं आ रही, और वो कुर्बतन इल्लाह, मैं वैसे एक मजा एक उनवान से कह रहा हूँ, यानी बड़ी खुशी के साथ काम कर रहा है दूसरे के मकासिद को पाया तकमील तक पहुँचाने के लिए। ये मुकदमा हमारी इस गुफ्तगू का था। जब हम कहते हैं कल्चरल वॉर, या जब हम कहते हैं इस्तमार या दीगर कुव्वतें के जो इस्लामी ममालिक में रहने वाले अफराद को कंट्रोल करना चाह रही हैं, जब हम उनके कंट्रोल को, जब हम उनके तसल्लुत को, जब हम उनके इस सारे प्रोसेस को समझना चाहते हैं, तो हमें इस मुकदमे को हमारे जहन में होना चाहिए। और मुकदमे का जो आखिरी हिस्सा था कि विलिंगली कोई किसी के मकासिद के लिए कैसे काम करता है, यही हमारा मौजू, जो दोस्त कहना चाह रहे थे, यही हमारा मौजू था सॉफ्ट वॉर। इसके लिए हमारे पास फ़िलहाल गुंजाइश मौजूद नहीं है, हमारे पास टाइम चूँकि नहीं है। एक और बात मैंने एक पैगाम के तौर पे, ये आप नोट रखिएगा, आइंदा किसी वक्त इस मौजू पे बात होगी कि आप किस तरह से किसी के आलाकार बन जाते हैं विलिंगली। जो हम जो चाह रहा होता है वाशिंगटन या अमेरिका में, या जो लोग भी दुनिया को चलाना चाह रहे हैं, वो जिस तरह से चाहते हैं। इस्लामी ममालिक में रहने वाला एक शख्स, नाम उसका इस्लामी नामों पे होता है, हसन, हुसैन, अली, मोहम्मद, इस तरह के उसके नाम भी होते हैं, बहुत अच्छा अपने जो इस्लामी रसूमात हैं उसके ऊपर वो अमल भी करता है, जो कुछ जिस वक्त पहनना चाहिए वो पहनता भी है, जब रोना चाहे वो रोता भी है, लेकिन इस सारे के बावजूद वो बड़ी खुशी के साथ विलिंगली काम कर रहा होता है उन ताकतों के ऑब्जेक्टिव्स और अहदाफ की फुलफिलमेंट के लिए, कि जो बेसिकली इस्लाम को नाबूद देखना चाहती हैं, इस्लाम को ख़त्म देखना चाहती हैं। ये कैसे होता है, इसका मैकेनिज्म क्या है, इस पर अभी हमने बात नहीं करनी। हम एक दो इसी मौजू से रिलेटेड दो तीन नकात बयान करेंगे और अपनी गुफ्तगू को समेटेंगे। दुरूद पढ़िएगा मोहम्मद वाले मोहम्मद की ज़बात एक दस। एक बहुत अहम चीज़, हम जिस दौर में ज़िंदगी गुजार रहे हैं, इसे जिन शख्सियात का दौर कहना चाहिए, हर दौर मंसूब होता है, निस्बत रखता है कुछ लोगों से। कुछ लोग मेरे आप जैसे होते हैं, आपको तो खैर जिसारत है आपके हजूर में, अपनी बात करता हूँ, कि जो कोई असर नहीं छोड़ के जाते। कुछ बुजुर्गान और कुछ अरवाह और कुछ लोग इतने पावरफुल होते हैं, इतने पुर असर होते हैं, कि जो चंद सदियों तक असर छोड़ के जाते हैं। हो सकता है कुछ लोगों का चंद साल का असर हो, चंद दहाइयों का असर हो, कुछ शख्सियात ऐसी होती हैं जिनका चंद सदियों पर असर मुहित होता है। हम जिस दौर में ज़िंदगी गुजार रहे हैं, अगर दो तीन नाम लेना चाहें कि जिनसे मंसूब होनी चाहिए ये चंद सदियाँ, तो उनमें सबसे बड़ा नाम हमें फ़ख्र है कि मकतब अहले बैत के फर्जंद इमाम खुमैनी रिजवानुल्लाह ताला अलैह का आता है, और इस्लाम के दीगर मकातिब ने भी ऐसे अफराद दिए हैं। बिलखसूस हमें पाकिस्तान में होने के नाते वो शख्सियत के जिसने शिया सुन्नी तफरीक से बालातर होकर कुरान और मोहम्मद वाले मोहम्मद अलैहिस्सलाम की तालीमात को उजागर किया, अल्लामा इकबाल रहमतुल्लाह अलैह, कि जिसके बारे में रहबर मौज़म ने भी कहा, इकबाल मुर्शद मास्त, बहुत बड़ा खिताब है कि जो रहबर मौज़म ने अल्लामा इकबाल को दिया। हमें ज़रूर सैयद जमालुद्दीन अफ़गानी, शहीद बाकरू सदर, ये वो नाम हैं कि जिन्हें इन सदियों को अगर हम कहना चाहें ये किसकी सदी है, तो कहना चाहिए ये इमाम खुमैनी की सदी है, कहना चाहिए ये अल्लामा इकबाल की सदियाँ हैं, उनसे मंसूब हैं ये सदियाँ। ये सैयद जमालुद्दीन क्यों? क्योंकि इन्हीं लोगों ने वो मैसेज दिया, इन्हीं लोगों ने वो पैगाम दिया कि जिससे इन 20, 30, 50 सालों में मुस्लिम मिल्लत में जो भी तकदीर बनी वो इन्हीं की वजह से बनी, और आने वाली सदियों में भी जो बनेगी वो कर्ज है, इन शख्सियतों का कर्ज है, इनके पैगाम में वो ताकत है, या इन शख्सियात का कर्ज है, या उन शहदा का कर्ज है कि जिन्होंने अपने खून से इन बुज़ुर्गवारों के पैगाम को आगे बढ़ने का रास्ता फराहम किया। एक बात जो बड़ी अहम है इस उनवान से, कि इस्तमार के तसल्लुत की राहें या हरबे मुझे मौजू दिया गया था, सबसे बुनियादी हरबा جو ان شخصیتوں نے بتایا, میں نے نام جن بزرگوں کا تذکرہ کیا نام صرف اس بات کو بتانے کے لیے فی الحال لیا تھا, انہوں نے بتایا. سب سے زبردست حربہ میں بتاؤں تو شاید آپ حیران ہوں یا حیرت کا اظہار کریں, سب سے زبردست حربہ کیا ہے؟ استعمار کا, اپنے مقاصد کو فروغ دینے کا, اسلام کو پھیلانا. حیرت ہو رہی ہے آپ کو؟ سب سے زبردست حربہ اسلامی ممالک پہ تسلط کا, استعماری طاقتوں کا کیا ہے؟ اسلام پھیلاؤ, کہ اسلام پھیلایا جائے. اچھا, اسلام پھیلایا جائے, ختم کسے کرنا ہے؟ ختم بھی اسلام کو کرنا ہے. یہ صاحب کہہ رہے ہیں کہ ان کا حربہ بھی یہی ہے کہ اسلام کو پھیلایا جائے. امام خمینی نے بہت زیادہ اس پہ زور دیا اور بڑی خوبصورت تعبیر آپ نے بیان کی اسلام کو, دوست بولے بھی ہیں, امریکائی اسلام اور حقیقی یا محمدی اسلام. یعنی انہوں نے دیکھا کہ یہ وہ چیز ہے کہ جو ابھی بھی پیش ہے, جس چیلنج کا سامنا ہے اور آئندہ بھی رہے گا. انہوں نے دیکھا کہ یہ اسٹریٹجی کے اعتبار سے سب سے اہم جگہ ہے جہاں دشمن ٹارگٹ کر رہا ہے, وہیں سے انہوں نے پکڑا. شہید عارف حسین العثمانی حسینی رضوان اللہ تعالیٰ علیہ کی شہادت پہ بھی جو وصیت نامہ آیا اسے بھی پڑھیے گا, یا اور جگہوں پہ بھی امام خمینی نے اس چیز کو بیان کیا کہ اسلام امریکائی کی ترویج سب سے بڑا خطرہ ہے معاشروں میں. لہذا اگر آپ اسلام استعمار کی تسلط کیسے کرتا ہے اس کو سمجھنا چاہیں تو اسلام امریکائی کے مفہوم کو ضرور سمجھنا چاہیے کہ کیسا اسلام ہے کہ جس کے لیے واشنگٹن, لندن اور دیگر تل اویو جہاں جہاں سے سرمایہ گزاری ہونی چاہیے, وہ انویسٹ کر رہے ہیں, خرچ کر رہے ہیں کہ یہ اسلام پھیلے. اس ورژن کا پتہ ہونا چاہیے. یہاں ہال میں بیٹھے ہوئے یونیورسٹی کے اسٹوڈنٹس پہ دین کا کم از کم اتنا قرض ضرور انہیں محسوس کرنا چاہیے. انجینئر بنے, مکینیکل, میکاٹرونکس, الیکٹرانک, ڈاکٹر, ایم بی بی ایس, ٹھیک ہے, بڑا اچھا کرنا ہے, ضرور کرنا ہے. ہمیں بھی موقع ملا, ہم نے بھی کوشش کی اپنی اپنی جہاں یونیورسٹی میں تھے کچھ نہ کچھ کیا, باقی پروفیشنل لوکل اور دیگر اداروں میں بھی گئے. آپ بھی جائیے, ضرور جائیے. آئی ایس او اس کنونشن کے عنوان سے یہ بھی تقاضا رکھتی ہے آپ سے کہ آپ صرف نشتر میڈیکل کالج, بی زی یو, یو ای ٹی, جہاں جہاں پہ بھی ہیں آپ, صرف وہاں کا نہ دیکھیں, آپ پوری دنیا کے یونیورسٹیز سے کمپٹیشن کریں. مکتب کے فرزند ہیں آخر آپ, آکسفورڈ اور دیگر جو وہاں کے ہیں, آپ وہاں تک چیلنج اپنے سامنے رکھیں کہ ہم نے اپنے پروفیشن میں ان کا مقابلہ کرنا ہے. لیکن آئیڈیالوجی کا اتنا قرض ضرور ہونا چاہیے ہمارے کاندھوں پر ان شہداء کا کہ ہم یہ سمجھیں کہ ہمیں امریکائی اسلام کا ضرور پتہ ہونا چاہیے. امام خمینی کہتے چلے گئے, شہید حسینی نے یہ بات سمجھائی, شہید ڈاکٹر محمد علی نقوی نے سمجھائی, ہمیں اتنا ضرور پتہ ہونا چاہیے کہ وہ کون سا اسلام ہے, وہ کون سا ورژن ہے اسلام کا کہ جو پھیلا کے امریکہ خوش ہے, برطانیہ خوش ہے, اسرائیل خوش ہے کہ یہ اسلام پھیلے. اقبال نے بھی اس کو بہت کہا اپنے اشعار میں, کہا اپنے پیغام میں, کہا کہ ایک ایسا اسلام ہے کہ جس کی اگر ہند میں آزادی ہے تو ملا اس پہ بہت خوش ہے. اقبال کی ایک اصطلاح تھی کہ وہ اسلام امریکائی سے وابستہ اس کو بعض دفعہ ملا کہہ کے طنز سے مخاطب کرتے تھے علامہ اقبال. ان کا بھی اپنا ایک انداز تھا اسلام امریکائی کو الگ کرنے کا, اس کا انہوں نے ایسے اس انداز میں اسے ٹونٹ کیا کہ اگر ان کا کلام اور ان کا پیغام عام ہو جائے تو اسلام امریکائی کا بہت اچھا اس کو کنارے پہ لگانے کا ذریعہ اقبال کا پیغام ہے, اقبال کے اشعار ہیں, امام خمینی کی فکر ہے. یعنی ایسا اسلام کے جس سے وہ خوش ہیں, امریکہ میں خوشی ہے, اسرائیل میں خوشی ہے, برطانیہ میں خوشی ہے, ایک وہ اسلام ہے جس سے ان کے مقاصد بھی محفوظ ہیں, جس سے ان کے مقاصد کے لیے رستے بھی ہموار ہیں, جس سے لیکن ظاہر کا وہ اسلام ہے جس میں بے عملی ہے. اب اس کا وقت نہیں ہے بتانے کا, یہ حصہ ہے, یہ آپ نوٹ کریں, آپ نے اس پہ کام کرنا ہے جا کے کہ وہ کیا ہے. اس میں بے عملی ہے, اس میں تفرقہ ہے, اتحاد نہیں ہے, تفرقہ ہے, دوری پیدا کرنا ہے, اس میں اجتماعیت کی بجائے انفرادیت پیدا کرنا ہے کہ آپ کو اپنے تسبیح و تحلیل کی تو اجازت ہو, یہ ذکر نیم شبی, یہ مراقبے, یہ سرود, حرم کے درد کا درماں نہیں تو کچھ بھی نہیں, علامہ اقبال کہتے ہیں. आप अपने मस्जिद में, आप अपने गोशे में, आप अपनी जगह पे जाके करते रहें सब कुछ, लेकिन अगर मुस्लिम उम्मत के लिए, उसकी सरबुलंदी के लिए, इस्लाम की अजमत के लिए कुछ नहीं हो रहा तो कोई फ़ायदा नहीं। उस इस्लाम को समझिए कि जिससे उन इस्लाम दुश्मन मराकज़ में खुशी फैलती है, उस इस्लाम को ज़रूर समझिए, क्योंकि उसका मुकाबला करना है। ये इस्तेमाल इस्तेमार के तसल्लुत की बुनियादी तरीन राह है। बहरहाल हमारे पास एक काफ़ी बड़ी लिस्ट थी कि जिसमें हमने कुछ और मौजूदात पे भी बात करनी थी, लेकिन दोस्तों ने टाइम की भी जो पर्ची भेजी है वो भी हम तकरीबन उसके भी करीब पहुंच गए हैं। अच्छा एक और चीज़ चलें, ये एक हिंट चला गया, एक और चीज़, बचपन से हम अल्लामा इकबाल का पैगाम पढ़ते चले आ रहे हैं, लिहाजा कुछ चीज़ें तो हमें सबको अजबर याद हैं। ये नहीं पता कि वो कितनी हमें समझाई गई या कितनी हम समझ सके, मालूम सबको है। क्या जब भी अल्लामा इकबाल का नाम आए एक दो लफ्ज़ ज़रूर जहन में आते हैं, क्या क्या आते हैं ज़रा कोई बोलेंगे तो शायद, खुदी ले जी, मैंने जो चाहा वो सबसे पहले बोलेंगे खुदी, अल्लामा इकबाल खुदी, और दूसरा शाहीन, एक दो ये जो प्याम इकबाल की बात करें तो खुदी। इसे समझना समझा शायद मेरी दानिश में उतना नहीं समझा गया कि क्यों कहते थे अल्लामा इकबाल, अब्बांगे दरा, प्याम मशरिक, वो किताबें जिनके नाम नहीं याद रहे जवानों को, आपने याद भी करने हैं। मुझे याद है जब मैं कॉलेज में अपने शहर से लाहौर आया तो वो जो पहली एक दो जगह जहाँ पर मैं गया वो उनमें से एक अल्लामा इकबाल का मरकज था। मैं लाहौर कॉलेज में आने के बाद अपने इलाके से जिस चीज़ को मैंने प्रायोरिटी बेसिस पे विज़िट किया उसमें से एक मरकज़ अल्लामा इकबाल रहमतुल्लाह अलैह है। इसी तरह जो इब्तदाई किताबें कॉलेज में आने के बाद ख़रीदी उनमें से अल्लामा इकबाल की कुलियात और उनकी बुनियादी किताबें थीं। आपसे भी गुजारिश है कि ज़रूर जगह दीजिएगा। खुदी, दोस्त ने भी बताया अल्लामा इकबाल का पैगाम क्या है, खुदी, अल्लामा इकबाल का पैगाम क्या है, खुदी, ये बताया गया है ज़ाहिरन, हमें समझना भी चाहिए ज़रूर। एक जो अहम तरीन स्ट्रेटेजी और ज़रिया है इस्तेमार के नफूज का, दूसरे पे अपनी विल इम्पोज करने का, हमने कहा था तसल्लुत यानी अपनी विल इम्पोज करना, वो क्या है? वो ये है कि किसी कौम को, किसी फ़र्द को, किसी कौम को अपने आप से बेगाना कर दिया जाए, अपने कल्चर से, अपनी हिस्ट्री से, अपने बैकग्राउंड से। वो जो 1400 साल हिस्ट्री हो किसी कौम की, वो जो मीरास इल्मी हो उस कौम की, वो जो बू अली सीना और दीगर अजीम उस शख्सियात के पास हस्तियाँ हों, उस सब से काट दिया जाए उस फ़र्द को। ये बड़ा ज़बरदस्त ज़रिया है किसी कौम को मغلوب करने का, ख़ुद बाख्ता कर देना किसी कौम का। फिर एक मुश्किल लफ्ज़ है, माजरत, ख़ुद बाख्ता, किसी कौम को ख़ुद बाख्ता कर देना कि उसकी ना कोई हिस्ट्री है, ना उसका कोई बैकग्राउंड है, ना उसके पीछे कोई अजीम शख्सियात हैं, ना उसके पीछे कोई वो अजीम पैगाम है कि जिसने एक बद्दू कौम को एक इतनी बड़ी कौम में बदल दिया, ना उसके पास वो अजीम लोग हैं कि जिनसे इल्मी चीज़ें लेने के बाद यूरोप अपनी डार्क एजिस से निकल के मॉडर्न वर्ल्ड में आया। वो सारी हिस्ट्री पीछे कर दी जाए, ना उस, ये क्या है खुद बाख्ती, कुछ नहीं है, हम तो कुछ भी नहीं है, ना हम कुछ कर सकते हैं। ये जब हालत किसी कौम की हो जाती है तो वो फिर बहुत इजी है, वो विलिंगली आप ही के लिए काम करेगी, उसे पता मैं कुछ भी नहीं कर सकता, मेरे लिए तो कोई और ही आके कुछ करेगा। इकबाल ने, इमाम ने, सैयद जमालुद्दीन ने, इन लोगों ने इसके मुकाबले में क्या पैगाम दिया? खुद ही का पैगाम दिया। तू, इकबाल के पैगाम में जगह जगह मुखातिब करके कहा गया कि तू जो है वो सब कुछ कर सकता है। यानी क्या कहा गया इकबाल का एक पैगाम, हो सदाकत के लिए जिस दिल में मरने की तड़प, पहले अपने पै करे खाकी में जां पैदा करे, फूंक डाले ये जमीनों आसमान मुस्तार और खाकिस्तर से एक ताज़ा जहां पैदा करे। क्या कुछ करना है अपनी मिल्लत के लिए, تو ہمیں یہ بنی بنائی دنیا کے جو کسی نے بنائی ہے وہ نہیں کرنی، ہمارے اندر یہ تڑپ اور یہ پاور ہونی چاہیے کہ ہم اپنے لیے خود رستہ پیدا کریں، خود باختہ نہ ہوں کہ ہر چیز ہمارے لیے امریکہ کرے گا، ہر چیز، ہر تحقیق آکسفورڈ یونیورسٹی میں ہوگی، ہر ریسرچ اور جو ٹیکنالوجیکل ڈیولپمنٹ ہے وہ کہیں اور پہ ہوگی، نہیں، خود ہی، یعنی وی کین ڈو۔ رہبر معظم نے بھی کہا، جگہ جگہ لکھا بھی، اس قوم نے بھی لکھ کے لگایا وہ آفاقی پیغام جو رہبر معظم نے بھی دیا، مامی توانی وی کین ڈو۔ یونیورسٹی میں رہنے والا ایک مومن، ایک مسلمان، اقبال کا فالوور، امام خمینی کا فالوور، سید جمال الدین افغانی کا فالوور، جو کہ حقیقی معنوں میں قرآن اور اہل بیت کے ترجمان تھے، ان کا فالوور، اسے اس پروفیشنل ادارہ جات کے کنونشن سے یہ اسپرٹ لے کے جانی چاہیے کہ ہمیں اس حربے کا شکار نہیں ہونا کبھی بھی، کہ ہم نہیں کر سکتے، ہم اپنی قوم کی، ہم اپنی ملت کی تقدیر خود بدل سکتے ہیں، اپنی قوت بازو پہ، اللہ کی دی ہوئی قوت پہ بھروسہ کرتے ہوئے بدل سکتے ہیں۔ یہ اقبال کا خود ہی کا پیغام تھا۔ گفتگو کو سمیٹ کے باتوں کو یہیں پہ ہی ہم ختم کریں گے کہ اس جگہ سے ہم نے جو دو تین پیغام لیے، ایک ہم نے یہ پیغام لیا کہ ہم نے اپنے یونیورسٹی میں جانے کے بعد اس چیز کو مشق کرنے کی ضرور کوشش کرنی ہے کہ کتنے ایسے کام ہیں کہ جنہیں ہماری عقل تو تسلیم کرتی ہے، دل بھی مانتا ہے، لیکن ہم لوگوں کے پریشر کی وجہ سے نہیں کرتے، ہم خدا نخواستہ ایک بزدل انسان بن گئے ہیں۔ بزدل یہ نہیں ہے کہ کسی کے ہاتھ میں کوئی چیز ہے وہ دیکھ کے بھاگ جانا، بزدل یہ ہے کہ اپنے دل اور دماغ سے سمجھی ہوئی بات کو کسی ماحول کے پریشر کی وجہ سے سرنڈر کر جانا، یہ بزدلی ہے، پست ترین شکل ہے بزدلی کی۔ تو ہم نے یہاں سے جانے کے بعد جائزہ لینا ہے کہ کہیں ہمارے اندر یہ بزدلی تو نہیں پیدا ہو گئی۔ آج کا ہمارا ایک پیغام تھا۔ دوسرا ہمارا پیغام آج کا یہ تھا کہ ہم نے ان بزرگان نے جو اسلام امریکائی بیان کیا ہے، ہمیں اسے سمجھنا چاہیے کہ حقیقی اسلام کون سا ہے اور امریکائی اسلام کون سا ہے، کہ جس سے دشمن خوش ہے اور اس کے دل کو ٹھنڈک ہے، اللہ اور اللہ کے رسول اور امام کو ٹھنڈک نہیں ہے، دشمن کو ہے، اس اسلام کو ضرور سمجھنا ہم نے یونیورسٹی میں رہتے ہوئے۔ اور تیسری بات ہم نے کیا کی کہ ہم نے خود ہی کا جو اقبال کا پیغام تھا اس کو سمجھنا ہے، کہ اسلامی دنیا میں رہنے والا ایک جوان، پاکستان میں رہنے والا ایک جوان کو یہ یقین ہونا چاہیے کہ وہ اپنی ملت کی سرنوشت، اپنی ملت کی راستہ خود نکال سکتا ہے۔ انشاءاللہ خداوند متعال کی توفیقات کی بدولت سید الشہداء علیہ الصلوۃ والسلام اور ان کے اصحاب باوفا کی دی ہوئی اس حرارت کی بدولت کہ جو جس کے بارے میں اقبال نے کہا کہ تارے ماں از زخم او لرزاں ہنوز، زندہ از تکبیر او ایماں ہنوز، کہ اقبال کہتے ہیں کہ وہ جو تکبیر زہرا کے لال نے 61 ہجری پہ اس ریگزار سے بلند کی تھی، زندہ از تکبیر او ایماں ہنوز، کہ آج تک اگر میرا ایمان زندہ ہے تو وہ اس تکبیر سے زندہ ہے جو حسین علیہ السلام نے کربلا کے ریگزار سے بلند کی۔ انشاءاللہ ہم اس تکبیر کی گونج کو اپنے دل میں زندہ رکھتے ہوئے یونیورسٹی کے اندر اپنی مسجد کو، اپنے اس امامیہ ہال کو، یا اپنی جو بھی یونٹ کی آپ کی جگہ ہے، آپ اس کو ایک ایسی پائیگاہ اور ایک ایسی درسگاہ بنانے کی کوشش کریں گے کہ جہاں سے اسلام کا پیغام نشر ہو اور ہمارے اندر وہ انرجی پیدا ہو کہ ہم اس سافٹ ویئر کا مقابلہ کر سکیں۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔